नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदा चाहिँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले गैंडाकोट नगरपालिका वडा नम्बर 5 पञ्चकोशी मार्ग नवलपुरमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। गैंडाकोट नगरपालिका वडा नम्बर 5 पञ्चकोशी मार्ग नवलपुरमा बस्नुहुन्छ राजेन्द्र पौडेल र गङ्गा देवी पौडेल। राजेन्द्रजी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन प्रदेश नम्बर 4 सह कोषाध्यक्ष हुनुहुन्छ। गैंडाकोट नगरपालिका वडा नम्बर 11 नवलपुरमा रहेको विश्वज्योति एजुकेसन फाउन्डेसनको अध्यक्ष हुनुहुन्छ। त्यसै गरी गैंडाकोट नगरपालिका वडा नम्बर 11 हर्कपुरमा रहेको मुकुन्दसेन इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल हुनुहुन्छ भने गुणस्तरीय शिक्षा समूह जेनिस नवलपरासीको सल्लाहकार पनि हुनुहुन्छ। त्यसै गरी उहाँ सुप्रिम रियल इस्टेट एन्ड इन्जिनियरिङ गैंडाकोट 5 म्यानेजिङ डिरेक्टर हुनुहुन्छ भने जोरासिक वाटर फन पार्क गैंडाकोट 11 हर्कपुरको पनि म्यानेजिङ डिरेक्टर हुनुहुन्छ। यो लगायत उहाँ विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। गङ्गादेवी पौडेलजी गृहिणी हुनुहुन्छ। गैंडाकोट नगरपालिका वडा नम्बर 11 हर्कपुरमा रहेको मुकुन्दसेन इङ्ग्लिस बोर्डिङ स्कुलमा लेखा अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। त्यसै गरी सक्रिय आमा समूह नवलपुरको कोषाध्यक्ष हुनुहुन्छ भने यो लगायत विभिन्न आमा समूह एवं टोल विकास समितिहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू राजेन्द्र पौडेल र गङ्गादेवी पौडेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद सर।
धन्यवाद सर।
आराम हुनुहुन्छ?
हजुर, ठिकै छ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ? दिनचर्या कसरी बितिरहेको छ?
सर, अहिले हामी दुवैजना विद्यालयमा एउटै विद्यालयमा कार्यरत भएको हुनाले यो विद्यार्थीहरूको पठन पाठन परीक्षा यिनै कामहरूमा चाहिँ अलिकति व्यस्त भइरहेछौँ। यसै परीक्षा पनि नजिक आइरहेको छ त्यस कारणले।
गङ्गाजी,
हजुर सर,
तपाईँको दिनचर्या चाहिँ कसरी बितिरहेको छ?
म एउटा गृहिणी भएको कारणले गर्दा घर पनि सम्हाल्नै पर्ने हुन्छ। त्यो लगायत म मुकुन्दसेन इङ्ग्लिस बोर्डिङ स्कुलको एकाउन्टेन्ट पनि हो। अहिले म घर मेरो गैंडाकोट घर छोडेर म स्कुलमै बसोबास गरिरहेको छु। होस्टेल पनि छ, होस्टेल पनि हेरिरहेको छु। त्यही नै हो सर।
आजको कार्यक्रम जीवन साथीमा हामीले विशेष गरी तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
हजुर, एकदम तयार छौँ सर।
तयार छौँ सर।
उसो भए म चाहिँ कुराकानी जीवनसाथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। नेपालमा खास गरी विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा एउटा चाहिँ जीवनसाथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
हाम्रो माघी विवाह नै हो सर।
हजुर।
यद्यपि हाम्रो अलिकति फरक ढङ्गको छ विवाह। हाम्रो बुवा र अहिले मेरो बुवा र ससुरा बुवा उहाँहरू निकटतम साथी।
हजुर।
मेरो ससुरा बुवा लगभग 25 लगातार एउटै गाउँ पञ्चायतको प्रधान पञ्च हुनुहुन्थ्यो। मेरो बुवा पनि राजनीतिमा त्यत्तिकै चासो राख्ने, उहाँ पनि अर्को छिमेकी चाहिँ उसको राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँहरूको धेरै नै ठुलो माया प्रेम एक एक खालको थियो रे। अनि बुवाहरूले पनि त्यति बेलै एउटा आफन्त पढ्नको लागि एउटा म्यारिज रिलेसनसिप डेभलप गर्नुपर्छ भन्ने कन्सेप्ट चाहिँ बनाएको, भन्ने कुरा हामीलाई थाहा हुन्थ्यो. सानो सानोमा चाहिँ अब हामी त सम्झी सम्झी भन्ने भनेर गिज्जिनु हुन्थ्यो पनि भन्नुहुन्छ होइन. यस्तै यस्तै कुरा हुन्थ्यो. अब त्यही अब मेरो भिनाजु पनि दिदीको बिहा पनि त्यहीँ गरेको त्यही ठाउँ उसमा. त्यस कारणले भिनाजुले चाहिँ ल बिहा गर्नु पऱ्यो भन्ने खालको प्रस्ताव ल्याउनु भयो अनि हामी सबै सपरिवारले चाहिँ स्वीकार गऱ्यौँ त्यसलाई र त्यसरी मागी नै बिहा भएको छ. राम्रो.
गङ्गा देवीजी
हजुर सर,
तपाईँको घरमा चाहिँ त्यो विवाहको प्रसङ्ग कसरी चल्यो त?
उहाँको भिनाजु भनेको मेरो अङ्कल हुनुहुन्छ फेरि.
ए हजुर.
अङ्कलले अब छोरी ठुली भई अनि भइहाल्छ नि घरमा कुराहरू, अब बिहा गर्नु पऱ्यो भन्ने कुरा गर्नुभयो. अनि
कोसँग गर्ने के गर्ने भन्ने कुरा केही भन्नु भएन, मान्छे खुलाउनु भएन?
को भन्दाखेरि मेरो साल हो. अनि मैले भने मामासित कसरी भान्जीको बिहा हुन्छ, बिहा हुन्छ किन नहुने, नहुने भए मैले गर्थेँ भन्ने कुरा बाबाले निकाल्नु भयो. अनि त्यसरी हुन्छ त नि भन्ने कुरा भयो. अब हजुरले हजुरले भनिसकेपछि हामी अब एक त लेडिज त्यहीँ माथि अब नाइनास्ती भन्ने कुरा हुँदैन थिएन. अनि हुन्छ त नि अब बाबा मम्मीले भनेपछि हुन्छ भन्ने कुरा गरियो. अनि अर्को दिन सरलाई बोलाउनु भयो, सर पनि आउनुभयो अनि कुराकानी भयो, भोलिपल्ट फिक्स भइहाल्यो अनि बिहा गयो.
उहाँसँग त्यो विवाहको प्रसङ्ग आउनुभन्दा पहिला बाहिरबाट कतै प्रसङ्ग चल्या थिएन विवाहको?
थिएन सर.
राजेन्द्रजी
हजुर, होइन हामी त कल्पना पनि गर्थेनौँ हो. उहाँहरू चाहिँ पढ्दै हुनुहुन्थ्यो, म अलिकति अलि त्यो म साइन्स पढेको थिएँ, अलिकति साथीहरू त्यहाँ म कहिले काहीँ जाँदा जाने क्रममा नि ल राजेन्द्र मामा आउनुभयो अलिकति नजानेको कुराहरू सोधौँ भन्ने म अलिक अर्को अर्को फरक स्कुलमा पढाउँथेँ
ल
म्याथ साइन्स पढाउने अलिकति अब त्यो म आफै घमण्ड गर्थेँ, राम्रै टिचरमा गनिन्थेँ म हो. अलिकति नजान्ने साथीहरू नजान्ने स्टुडेन्टहरू राजेन्द्र बाबु आयो भने तिमीले सोध है भन्ने एक खालको छाप थियो कि अब के हो सबैजना त्यहाँ म आयो भने पढ्ने हेर्ने पढाउने हुन्थ्यो म गएपछि पढ्नुपर्छ भन्ने खालको चाहिँ अलिकति राम्रो काउन्सिलिङ गर्थेँ उहाँहरूलाई पनि. सायद त्यस्तो त होइन, एकचोटि चाहिँ हामी त्यहीँ बसेको बेला उनीहरूको परीक्षा आइरहेको थियो, ल मामा आउनुभएको छ सोध भन्ने खालको कुरा भयो. मैले म्याथ म्याथमेटिक्स चाहिँ मैले जो मैले अहिले पनि सम्झिरहेको छु, मैले चाहिँ यो अल्जेब्राको चाहिँ एउटा क्वेसन चाहिँ उहाँले सोध्नुभएको थियो, दुईवटा क्वेसन सोध्नुभएको थियो. एउटा चाहिँ नि त्यो मलाई क्वेसन पनि याद छ, अझै पनि याद छ, एन्सर पनि मलाई याद छ
हो.
अनि मैले उहाँलाई सिकाएँ त्यो, अनि मैले उहाँलाई सिकाएपछि फेरि मैले त्यही बानकीको अर्को गर्न दिएपछि मलाई मेरो दिमागमा के पसिया थियो भने सी इज रियली इन्टेलिजेन्ट है, यो चाहिँ सम्झन सक्छ, पढ्न चाहिँ राम्रै पढ्ने रहेछ है भन्ने खालको त्यो आफूलाई कन्सेप्ट थियो. तर मलाई चाहिँ यो लाग्दै लाग्ने थिएन कि यिनीहरूसँग मेरो बिहा हुन्छ यस्तो लाग्थेन. मेरो फेरि अब कस्तो भने हाम्रो संस्कारै जब प्यारेन्ट्स हाबी संस्कार हो, म त्यति यद्यपि त्यति बेला म बिएससी सिद्ध्याएर बसेको मान्छे, मैले आफ्नो डिसिजन गर्नुभन्दा प्यारेन्ट्सहरूले गरेको कुरा ठिकलाई मान्ने के हाम्रो त कल्चरै त्यही थियो. अनि ठिकै छ भन्ने भयो. अलिकति उहाँ चाहिँ एसएलसीकै पिरियडमा हुनुहुन्थ्यो त्यति बेला.
अनि जब तपाईँहरू बिचमा त्यो विवाह गर्ने पारिवारिक हिसाबले कुराकानी भयो होइन, अब चाहिँ तपाईँहरू दुईजना वैवाहिक बन्धनमा बाँधिने भन्ने कुरा भयो, त्यस पछाडि त्यो विवाहको प्रसङ्गलाई लिएर कुराकानी गर्दाखेरि के कुराकानी भयो तपाईँहरूको बिचमा?
अब यो मेरो त के छ भन्नुहुन्छ भने उहाँको बुवा प्रधानपञ्च हुनुहुन्थ्यो
होइन,
त्यो घरमा माथि पसल पनि थियो कि, तपाईँको चाहिने पसलभन्दा पछाडि उहाँहरूको चाहिँ एउटा बैठक रुम जस्तो थियो, सबै अलिक धेरै जसो त्यहाँका अलिक ठुलो मान्छेहरू कोही आयो भने कोही डोरहरू कोही कतै मान्छेहरू आयो भने प्रायः बस्ने त्यहाँ रेस्टुरेन्ट होटल त हुन्न गाउँमा, त्यही घरमा प्रधान घर बस्ने भन्ने धेरै जसो मान्छेहरू त्यहाँ खाने बस्ने त्यस्तो खालको हुन्थ्यो. माथि छुट्टै एउटा माथि घर थियो कि
हो,
त्यहाँहरू सबै ठुलो मान्छेहरू आयो भने जिल्लाबाट आयो भने त्यहाँ बस्ने भन्ने खालको हुन्थ्यो. त्यहाँ एउटा बैठक कोठा थियो, त्यहाँ म बोलाएँ. अब तपाईँलाई एउटा फ्रेङ्कली स्पिकिङ अब यत्रो समुदायमा यो कुरा भन्ने नभन्ने त मलाई लाग्दैछ. त्यति बेलामा बिहाको कुरा हो, राजेन्द्र लो गर भित्र गर गङ्गालाई म बोलाइदिन्छु, गर तिमीहरू कुरा गर आफ्नो कुरा भनेर चाहिँ मलाई भन्नुभयो भिनाजुले. अनि त्यसपछि चिया खाने भनेको, चिया नखाने भने अनि म गर भित्र बसेँ. बसेको केही क्षणपछि आउनुभयो, म अलि डराए डराए जस्तो आत्ति आत्ति जस्तो हुने. म क्याम्पस पढ्दाखेरि कहिले काहीँ चाहिँ यो साथीहरू कहिले काहीँ चुरुट पिउँथेँ मैले क्याम्पस पढ्दा. अनि मैले म्याडमलाई भने, म्याडम आउनुभयो पसल थियो, अनि जानुहोस् न एउटा चुरुट लिएर आउनुहोस् भनेर म्याडमलाई भने, अनि सलाई पनि लिएर आउनुहोस् भनेर. अनि मैले टक्कै एउटा चुरुट सल्काएर
हो,
अनि सन्चै छ भिनाजीहरूले बिहा गर्ने भनेर कुरा गरेको, तिमीलाई इच्छा छ कि छैन भनेर मैले सुरु गरेको. तर त्यो कुरा सम्झाउँदा अहिले पनि मलाई कस्तो होला, कमसेकम अहिले चाहिँ कस्तो नटेरेको हो कि मैले राम्रो गरेको होला कि, हेपेर पनि होइन क्या त्यो, त्यति कमन मान गरेर हामी कुरा गर्थ्यौँ.
गङ्गाजी
हजुर सर,
उहाँले चाहिँ सुरुमै सुरुट लिएर आउन भनेर भन्नुभयो।
हजुर, मेरो पसल थियो मेरो घरमा, मैले पसलमा आउने मान्छेलाई मलाई खासै त्यस्तो ऊ लागेन, लगिदिएँ। भोलि यो मान्छे त मेरो बिहा हुन्छ भन्ने त मलाई थिँदै थिएन, थाहा थिएन नि त।
त्यो कुराकानी गर्न जाने बेलामा त तिम्रो चाहिँ फलानु केटासँग विवाह हुँदैछ, विवाहको विषयमा कुराकानी गर भनेर पठाउनु भयो होला नि?
हजुर, भन्नुभयो। तर हुन्छ कि हुन्न भने त ग्यारेन्टी छैन नि। भोलि मैले एक्सेप्ट गर्छु कि गर्दिनँ, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो त छैन।
अनि तपाईँले चाहिँ के कुराकानी गर्नुभयो त त्यो बिचमा?
खासै केही भन्दा नि, अब मैले एउटा कुरा भनेको, म गाउँ गएर बस्दिनँ है। हाम्रो मेरो माइती घर भन्दा नि अझ माथि गाउँमा थियो सर। म गाउँ गएर चाहिँ बस्दिनँ है, बिहा भयो, यदि हाम्रो बिहा भयो भने म गाउँमा चाहिँ जान्न है, हामी तलै बस्नुपर्छ भन्ने कुरा चाहिँ मैले राखेको थिएँ प्रस्ताव चाहिँ।
त्यो कुरालाई उहाँले स्वीकार गर्नुभयो?
किन गाउँमा जाने, हामी यतिको एजुकेटेड मान्छेहरू गाउँमा गएर बस्ने त कुरै हुँदैन नि भन्ने कुरा गर्नुभयो। त्यसपछि हामी बाहिरको बिहा भयो, अनि बिहा भइसकेपछि बाहिर बाहिर नै भयो।
भनेपछि त्यो कुराकानीमै विवाह गर्ने सहमति भयो दुवैजनाको बिचमा। राजेन्द्र चाहिँ
हजुर,
विवाह चाहिँ कसरी गर्नुभयो, धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
ठिकै कल्चर, अब यो कल्चर परम्परा अनुसार ठिकै तरिकाले गरियो। हजुर, अब यो प्यारेन्ट्सले जब यत्रो डिसिजन गरेर हामीलाई चाहिँ तिमीहरूभित्र कुराकानी गर्न जाऊ भन्नु भनेको कि एकदम जघन्न चाहिँ तपाईँको कुरा निकालेर ल्याउन सक्ने हैसियत राख्नु पऱ्यो हो, नत्र चाहिँ हामी बाँच्नेवाला थिएनौँ। न गर्नुपर्छ, गर्ने हो किन नगर्ने, के नगरेर किन नगर्ने, किन ठुलो हुने, हामीले तिम्रो भविष्यको लागि नसोच्ने हो र भन्ने खालको कुरा हुन्थ्यो होइन। मेरो म अलिकति त्यति बेला इकोनोमिकल्ली अब लभली एफेक्सनल्ली अलिकति पुअरै थिएँ म, मेरो भन्नाले म अब इमोसनल्ली पढ्ने कुरामा यताउति कुरामा म अलिकति स्ट्रङै थिएँ। फेरि मेरो काकाहरू हुनुहुन्न, हजुरबा मेरो हाम्रो परिवारमा कस्तो भने बुवा अनि फेरि बुवाको पनि भाइ एक्लै, सबै एक्लै एक्लै हो क्या, हजुरबुवा बुवादेखि सपोर्टिङ हुन्थेन। अनि भिनाजुहरूले भनेकोलाई अलिकति बढी प्रायोरिटी दिने होइन, भिनाजुहरू भनेको यता ठुलो एउटा अभिभावकको रूपमा भिनाजु हुनुहुन्थ्यो। फेरि दिदीको बिहा गरेपछि म जन्मिएको, त्यस कारणले पनि चाहिँ के छ भने उहाँ एउटा द सिनियर अभिभावकै रूपमा हुनुहुन्थ्यो। उहाँहरूले भनेपछि भन्ने हिसाब किताबले हामीले त्यसलाई त्यस्तो
स्वीकारिने। गङ्गाजी
हजुर सर,
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिसके पछाडि होइन, त्यो सुरुमा बोलचाल हुँदाखेरि कसले बोलाउनु भयो, तपाईँले बोलाउनु भयो अथवा चाहिँ राजेन्द्रजीले बोलाउनु भयो?
सरले बोलाउनु भयो।
के भनेर बोलाउनु भयो?
सरले गङ्गा नै भनेर बोलाउनुहुन्थ्यो। बिहा हामी मन्दिरबाट भयो हाम्रो बिहा, अनि मन्दिरबाट बिहा भइसकेपछि सरको रुम थियो, त्यो दिन हामी रुमै बस्यो, राति भएको कारणले गर्दा सबैजना। अनि भोलिपल्ट गाउँ गइयो घर, अनि त्यसपछि घरमा अब त्यो रमाइलो कार्यक्रम चलिरहेको थियो। कार्यक्रम सिद्धिसकेपछि भित्राउने कुराहरू भयो, अनि भोलिपल्ट त्यहाँ बसे, भोलिपल्ट फेरि हामी पोखरा नै फर्कियौँ।
त्यस राजेन्द्रजी
हजुर,
त्यो वैवाहिक बन्धनमा बाँधिएपछि होइन, पहिला त के हो विवाह हुन्छ कि हुँदैन कि भन्ने पनि थियो होला मनमा।
हजुर,
तैपनि अब त्यो बेला चाहिँ बुबा आमाले अथवा चाहिँ गार्जियन्सले भनेपछि मान्नै पर्ने बाध्यता थियो भनेर पनि भन्नुभयो। त्यो सुरुमा वैवाहिक बन्धनमा बाँधिसके पछाडि तपाईँहरू बिचमा एज अ चाहिँ श्रीमान श्रीमतीको रूपमा, जीवनसाथीको रूपमा कस्तो कस्तो खालको कुराकानी हुन्थ्यो, के कुराकानी हुन्थ्यो?
हुन्छ अब त्यस्तो, अब अलिकति हामी सिनियर जुनियरमा आफूले आफूलाई अलिक सुपरियर ठानेर हो कि यस्तो दुःख सुख यस्तो खालको कुरा त सुरुमा स्टार्टिङै भएन होइन। बोल्ने क्रममा चाहिँ के छ भने अब त्यो यसमा कस्तो एउटा शक्ति हुन्छ आई डोन्ट नो होइन। अब बिहा गरिसकेपछि सिउँदोमा त्यो छरिसकेपछि एक खालको यो माया हो, अन्तर्हृदयबाटै चाहिँ हुने रहेछ क्या हजुरको। मैले यिनलाई सोधेँ, म्याम हजुर एकदम त्यस्तो रुनी यहाँ बिहामा नि, मलाई त कस्तो झ्याउ कस्तो मन दुखेर तिमी रुँदा, मलाई एकदम पीडा भयो, तिमी त यस्तो रुनी भने अलि पछिको कुरा हो, त्यो 5-7 दिनपछि। अनि यिनले एकदम एउटा एन्सर दिइन्, मलाई अहिले पनि सम्झना छ, त्यति बेला यिनले बाबा तपाईँको यति माया लाग्छ भनेको भए म नरै आउँथेँ भनिन् क्या। सो इट इज यो एकदम रियल कुरा रहेछ क्या हेर्नुहोस् हो। यस कारणले अब बोल्नको ठ्याक्कै बोलियो यही त याद भएन, यद्यपि त्यो हामी बोलिरहेकै देखिरहेको भएको हुनाले कहिले यसलाई बोल्न पाऊँ भन्ने त्यस्तो त लागेन। त्यस अब घरमा गयो त्यही हो।
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन। जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचमा जुन माया प्रेम सद्भाव सामिप्यता छ यो अझै बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो बानी थाहा पनि पाउनुहुन्छ, र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ। म चाहिँ गङ्गाजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरो श्रीमानको, मेरो जीवनसाथीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको एकदम मनपर्ने बानी चाहिँ के छ?
मनपर्ने बानी त जतिखेर नि हँसाउनुहुन्छ, म रिसाएर म बढी रिसाउँछु सर। मेरो हेबिट चाहिँ अलिकति रिसाउने छ छिटो। म रिसाएर बसेँ भने पनि सर फकाउँदै आउनुहुन्छ, हँसाउँदै आउनुहुन्छ त्यो।
अनि मान्छेको नराम्रो बानी पनि हुन्छ नि, जस्तो उहाँले चाहिँ सुधार गर्नुपर्ने बानी, तपाईँले देखेको, तपाईँले महसुस गरेको, मेरो बुढाको चाहिँ यो चाहिँ बानी अलिक नराम्रो छ, उहाँले यो सुधार्नुपर्छ भन्ने लागेको छ?
त्यस्तो त खासै केही छैन सर, कहिलेकाहीँ अलिकति ढिलो आउनुहुन्छ, त्यही हो, त्यो चाहिँ सुधार्नुपर्ने छ।
राजेन्द्रजी,
हजुर सर,
के छ घरमा ढिलो जानुहुन्छ है क्या?
अनि यद्यपि कस्तो भने विभिन्न कार्यक्रम हुन्छ, गाडी चलाउने मान्छे अब जस्तै प्याप्सनको कार्यक्रमहरू राति हुन्छ नि त, राति आइन्छ गाडी चलाउने मान्छे, खानपिन कहिले काहीँ खानपिन भएर आउँदा राति आउने क्रममा उहाँलाई अलिक बढी गाडी आफै ड्राइभिङ गर्ने मान्छे राति नआइदियोस्, अलिक टाइममा आइदियोस् भन्ने होइन, आया सँगै खाऊँ भन्ने। म पनि अलिकति बढी साथीहरूले, साथीहरूसँग अलिक बढी साथी बनाउने, साथीहरूले भनेको नमा भनौँ न मान्नुपर्छ भन्ने, विभिन्न धेरै सङ्घ सङ्गठनहरूमा चाहिँ कार्यरत मिटिङहरूमा कार्यक्रमहरूमा जाने क्रममा कहिले काहीँ अब हुन्छ नि अब खाजासाजा पनि खाइने क्रममा त्यो टाइममा आइदिए हुन्थ्यो, खाजा खाने हेर्ने क्रममा पनि गएर घरै खाइदिए हुन्थ्यो, साथी बोलाएरै खाए पनि यद्यपि केही छैन भन्ने खालको उहाँको अलि बढी
त्यो खालको अपेक्षा छ, घरमा चाँडै आइदिए हुन्थ्यो भन्ने
महसुस पनि छ मलाई।
तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरी जीवन सङ्गिनीको यो चाहिँ बानी असाध्यै राम्रो छ, मलाई उनका धेरै बानीहरूमध्ये यो चाहिँ बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको सबभन्दा राम्रो बानी चाहिँ के छ त?
म्याडम चाहिँ के छ भने एकदम धेरै राम्रो बानीहरू छन् म्याडमका, होइन म त नराम्रो बानी नै मलाई कोट्याउनै सक्दिनँ, एकदम कम बोल्नुहुन्छ म्याडम हो, अनि जिम्मेवारको कुरालाई एकदम निकै जिम्मेवारका कुराहरू एकदम पुरा निपुण गर्नुहुन्छ हो, अनि त्यसपछि यो फाल्टु कुराहरू फाल्टु काममा त्यस्तो उहाँलाई इन्ट्रेस्ट रहेछ छैन हो, आफ्नो काममा एकदम लागि परेर गर्नुहुन्छ। त्यही हो, कस्तो भने अब अलिकति त्यही अब ढिलो आउने कुरामा उहाँ रिसाउनुहुन्छ होइन, आजसम्म हामी रिसाएर लग्ने श्रीमती हुन्छ नि रिसाउने भनेर त्यस्तो छन्कने त्यस्तो अहिलेसम्म मैले केही फिलिङै छैन, अब कहिले काहीँ अब के अलिक ठुस्रो पर्ने चाहिँ हुनसक्छ, रिसाउने हुन्न।
अघि म्याडमले पनि भन्नुभयो होइन, म चाहिँ रिसाउँदाखेरि उहाँले एकदम हँसाउनुहुन्छ मलाई होइन, त्यो हँसाउने पाराले फकाउनुहुन्छ भनेर भन्नुभयो, कसरी थाहा पाउनुहुन्छ आज मेरो श्रीमती मसँग रिसाइ छन् भन्ने कुरा?
होइन अरू त त्यस्तो अरू कुरामा त उहाँ रिसाउँदै रिसाउनुहुन्न, अब त्यो सल्लैले हुन्छ काम यताउति हो, बेलुका कहिले काहीँ गाडी चलाएर राति आउने कुरामा आयो भने रिसाएकै छन् भने थाहा भइहाल्यो भइहाल्यो,
मान्छेको आनी बानी बोली वचन व्यवहार हुन्छ नि मान्छेको अलिकति, यो कारणले गर्दाखेरि आज चाहिँ
बेलुका अब जस्तै म जस्तै मानौँ जिल्ला कार्यालय गएँ अथवा म चाहिँ अब एउटा काठमाडौँ गएँ, काठमाडौँ बस्दा केही आपत्ति छैन, बेलुका आउने क्रम कति बेला हिँड्नु हो त हुन्छ नि, 12 बजी हिँडेको हुन्छ, एउटा टेन्टेटिभली एउटा टाइम क्यालकुलेटिङ हुन्छ, 2-3 बजेतिर त आइन्छ नि त, कतै खाजा साजा खान बस्यो भने त त्यो 6-7 बज्छ, अनि 3 बजे भने म आइहालेँ कि म्याडम एकछिनै म 1-2 घन्टा यसो काम छ आइहाल्छु भने, अब त्यो अर्कोचोटि भनेको काममा उहाँलाई शङ्का भइहाल्छ कि कहाँ पछि यिनीहरू खाजा साजा खान्छन् अब ड्राइभिङ गर्छन् अहिलेको यो भन्ने कुरामा अलिकति म्याडमलाई त्यही हो रिसाउनु अब रिसाउनुहुन्छ अलिक टाइम फकाउनुपर्छ भन्ने कुरा हो त्यही हो।
गङ्गाजी,
हजुर सर,
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
हाम्रो 2 सर, एउटा बाबु एउटा नानी।
जस्तो यो सन्तान जन्माउने विषयमा होइन, तपाईँहरू बिचमा श्रीमान श्रीमती बिचमा भनौँ न, बच्चा कहिले जन्माउने, कति वर्षको चाहिँ अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा एक किसिमको छलफल एउटा चाहिँ योजना सल्लाह भयो कि भएन?
सल्लाह भएरै हो सर, हाम्रो बिहा भएको 54 सालमा,
हजुर
57 सालको बाबु हो, 3 वर्षपछि बाबु पाएँ, अनि त्यसको 3 वर्षपछि नानी हो, सल्लाह गरेरै हो।
राजेन्द्रजी,
हजुर सर,
जस्तो चाहिँ तपाईँहरू सन्तान जन्माउने विषयमा, जन्मान्तर राख्ने विषयमा एक किसिमको सल्लाह गर्नुभयो, एउटा योजना बनाउनु भयो होइन, जस्तो यो आजभोलिको पिँढीलाई पनि होइन, जस्तो यो श्रीमान श्रीमतीको बिचमा बच्चा जन्माउने विषयमा त्यो खालको सल्लाह गर्नु, त्यो खालको एउटा चाहिँ योजना बनाउनु कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
हुन्छ सर, यो त एकदम नितान्त आवश्यकता कुरा, हामी त योजना बनाएर, हामी त कस्तो भने जब हामी आफ्नो घर बनाउँछौँ, आफूले कमाएर आफ्नो पैसाले आफ्नो घर बनाउँछौँ, त्यो घर बच्चा पाउने है भन्ने मैले हो, तपाईँले अब त्यसो भनेर त्यति छिटो के सम्भावना हुन्छ भन्नुहुन्थ्यो म्याडमले, तर हाम्रो त्यो रियलिसन त्यो एउटा हाम्रो एउटा कन्ट्र्याक्ट थियो हजुर, बच्चा पाउँला हामी तिमी पनि त भर्खरै एसएलसी पास गर्दै 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 गरेकी मान्छे हौ होइन, टाइम छ त्यस कारणले गर्दाखेरि चाहिँ के छ भने जब हामी पैसा आफूले पैसा कमाएको बुवाको यस्तो होइन, आफूले कमाएको पैसाले आफ्नो घर बनाउँछौँ त्यो घरमा त्यो सन्तान बनाउने है भने हामी चाहिँ त्यो रियल्ली त्यो एउटा कमिटमेन्ट थियो। मेरो त एउटा कहानी छ तपाईँलाई भनौँ भने छोरी पेटमा हुँदा मैले परिवार नियोजन गरिदिएको, अब यो छोरा भयो नि छोरी भयो नि म्याडम हो, अब हामीलाई यतिले पुग्छ दे आर द गड गिफ्ट होइन, अब चाहिँ हामीले लाइफमा यिनैलाई जस्तो जे भए पनि यिनैलाई धेरै राम्रो बनाउन सकिन्छ, अब छोरो भए पनि छोरी भयो नि भनेर
भनेपछि सन्तानको विषयमा चाहिँ राम्रोसँग प्लानिङ गरेर सल्लाह गरेर योजनाबद्ध तरिकाले चाहिँ जन्माउनु भयो
हो।
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको त निकै लामो समय भइसक्यो क्यारे होइन?
हजुर सर।
कति वर्ष पुग्यो अहिले?
22-23 वर्ष पुग्यो।
यहाँसम्म आइपुग्दाखेरि तपाईँहरूको दाम्पत्य जीवन जसरी चलिरहेको छ, तपाईँले जे भोग्नु भएको छ, जे मनन गर्नु भएको छ होइन, तपाईँको बुझाइमा तपाईँको भोगाइमा यो जीवन साथी भने के रहेछ, श्रीमान श्रीमती भने के रहेछ?
जीवन साथी भनेको त के छ भन्नुहुन्छ भने अब यो रियल्ली यो पहिलाको मान्छेहरूले अथवा किताबहरूमा लेख्ने हुन्छन् एक रथका दुई पाङ्रा भन्ने, यो आदर्शको मात्रै कुरा रहेनछ, यो अन्डरस्ट्यान्डिङमा भर पर्ने कुरा हो। हेर्नुहोस् हो, यदि एउटा पाङ्रोमा हावा छैन भने अर्को पाङ्राको एउटा पाङ्रा नभएमा हावा नभइकन चलायो भने सारा इन्जिनै बिग्रिन्छ गाडीको होइन। यो चाहिँ के छ इक्वेल रिलेसन हुनुपर्छ। एउटा सबैभन्दा ठुलो कुरो विश्वास हो होइन, अनि जब विश्वास हुन्छ त्यहाँ माया हुन्छ, जहाँ माया हुन्छ त्यहाँ अनुशासन हुन्छ, जहाँ अनुशासन हुन्छ त्यहाँ सद्भाव हुन्छ, त्यहाँ जहाँ सद्भाव हुन्छ त्यो उज्यालो हुन्छ। हाम्रो चाहिँ के छ भने ट्रस्ट हो, हामी एकदम एकअर्कालाई विश्वास पनि गर्छौँ माया पनि गर्छौँ। त्यही हो यो हरेकले हरेक यो दुनियाँमा कसैको यो वैवाहिक जीवनमा खट्टामेट्टा आउँछ भने त्यो अविश्वास हो
भनेको श्रीमान श्रीमतीको बिचमा विश्वास चाहिँ हुनु जरुरी छ
एउटा कुरा। अर्को कुरा अनावश्यक कथा बनाउनु हुँदैन हो, जब परिवारले आफ्नै परिवार आफ्नै श्रीमती बिच आफ्नो लोग्नेले नचाहिने कुरेर आफै कथा बनाउँछ, आफ्नो श्रीमतीले श्रीमतीको बिचमा नचाहिने कुरा सोचेर आफै कथा बनाउँछ भने सम्झनुहोस् अब त्यो राम्रो हुँदैन। कथा बनाउनुहुन्न, केही कुरा कहिलेकाहीँ कम्प्लेन हुन्छन् अलि हुनसक्छन्, कम्प्लेनहरू हुनसक्छन्, कमजोरीहरू
हजुर
देख्ने बित्तिकै इमिडिएटली
करेक्सन
गर्नुपर्छ अथवा भनिहाल्नुपर्छ के हो
हजुर
होइन।
गङ्गाजी
हजुर सर,
कस्तो खालको जीवनसाथी भयो भने, कस्तो खालको श्रीमान भयो भने जीवन चाहिँ सहज रूपमा बिताउन सकिन्छ, जीवन सफल रूपमा बिताउन सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
मेरो विचारमा त अब सुख दुःखमा हरेक सुख दुःखमा लोग्ने होस् श्रीमती होस् दुवैले एकअर्काको लागि साथ दिनै पर्ने हुन्छ। अब कतिपय मान्छे कस्तो हुने रहेछ भने मैले देखेको, श्रीमानसित पैसा छ श्रीमती छ, श्रीमानसित पैसा छैन श्रीमती छैन, त्यो पनि देखेको छु होइन। त्यस्तो चाहिँ हुनु हुँदैन, श्रीमानसित पैसा होस् या नहोस् सुख दुःखमा जीवन सङ्गिनी भनिसकेपछि हरेक क्षणमा उसलाई साथ दिनै पर्ने हुन्छ। साथ दियो भनेदेखि दाम्पत्य जीवन सुखमय हुन्छ, यदि साथ दिएन भनेदेखि हुँदैन।
राजेन्द्रजी
हजुर सर हजुर,
भन्छन् नि एकजना व्यक्ति सफल हुनको लागि श्रीमतीको चाहिँ नि ठुलो भूमिका हुन्छ, अहम भूमिका हुन्छ भन्छन् होइन। कस्तो खालको जीवन सङ्गिनी भयो भने, कस्तो खालको श्रीमती भयो भने चाहिँ सफल रूपमा चाहिँ एउटा सही गन्तव्यमा पुग्न सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
एब्सोल्युटली त्यही हो। एउटा कुरो के छ भने श्रीमान आफ्नो श्रीमानप्रति विश्वास भयो भने श्रीमतीले गर्ने काम जाँगरमा फरक पर्छ, आफ्नो श्रीमतीसित विश्वास भयो भने आफ्नो श्रीमानले गर्ने काम जाँगरमा फरक पर्छ। जब दुवैजनाको एउटै मानसिक भएर जब काम गरिन्छ हो त्यो चाहिँ नै अब सफल हुने कुरा हो। यसै लाग्ने होइन नि, सबैलाई लाग्छ एउटा ढुङ्गालाई नि विश्वासलाई मानेर देउता गरेर पुज्छ मान्छेले विश्वास, यसै लाग्ने होइन। विश्वास दिलाउन त आफूले सक्ने हो, श्रीमतीले श्रीमानलाई विश्वास दिलाउन सक्ने हो, श्रीमानले श्रीमतीलाई विश्वास दिलाउनु छ, त्यसपछि बल्ल जम एकदम राम्रो हुनुहुन्छ। जे कस्तो हुनुपर्छ भन्ने कुरामा त म त रियल्ली भन्छु हो, यो दुनियाँमा मेरै जस्तो श्रीमती दुनियाँले पायो भने यो संसारमा कसैको कसैलाई अटारै पर्दैन, इट्स द ग्रेट।
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको 20-22 वर्ष पनि भइसक्यो क्यारे होइन, अबको चाहिँ बाँकी जीवन के गरी बिताउने, कसो गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो खालको प्लान बनाइरहनु भएको छ, कस्तो खालको योजना बनाइरहनु भएको छ?
बहुत गाह्रो क्वेसन सोध्नु भयो हेर्नुहोस् हो, उयो लाइफ कसरी बिताउने भन्ने कुरा त अब यो ठ्याक्कै योजना त हुँदो रहेछ हो। अब यो चाहिँ यो पिँढीहरू बच्चाहरूले कस्तो लाइन लिएलान्, कुन लेभलमा पुग्लान्, अनि तिनीहरूको भविष्यको खातिर हामी पनि कसरी स्टार्टिङ गर्नु पर्ला भन्ने हो। अब हामी त अब यत्रो सार्वजनिक संस्था सञ्चालन गरेर बसेको मान्छे होइन, यो चाहिँ अब हाम्रो चाहिँ यत्र विद्यार्थीहरू 900 विद्यार्थी यहाँ अध्ययनरत छन्, यी विद्यार्थीको भविष्यलाई लिने एउटा जिम्मेवार बुढाबुढीले नै अलि बढी जिम्मेवार हुनु, यद्यपि अरू साथीहरू पनि हुनुहुन्छ। अब चाहिँ एउटाले प्रशासनतिरको जिम्मा, एउटाले लेखातिरको जिम्मा, यसरी लिएर हामी हिँडेको अवस्थामा धेरै समय त अब यही यसैले राम्रो गरौँ, हामी मिलेर यहीँका बच्चाहरूलाई राम्रो गरौँ, पछि अब दिन दुखी गरिब जेहेन्दार यिनीहरूलाई पनि अलि बढी सङ्ख्यामा चाहिँ यिनलाई पनि यहाँ प्रवेश गराउँ, यिनीहरूलाई पनि ठुलो मान्छे बनाएर गुण लगाउँ भन्ने, अब राम्रा राष्ट्रका राम्रा निर्माण गरौँ, यही विद्यालयका मा पढ्ने बच्चाहरू राम्रा मान्छे बनाऊ है भन्ने खालको हाम्रो दुवैजनाको एउटा कन्सेप्ट छ। त्यसैलाई सायद यतैतिर हामी भुलिन्छ होला लाइफमा भन्ने लाग्छ। अब बच्चाहरूले सम्हालिदिने भए भयो भने पछि अब बिरामी रोगी केही यताउति भयो भने अब मिसअन्डरस्ट्यान्डिङ होला र रुँदै हिँड्न पर्ला एकअर्कामा भन्ने त हामी त्यो त हुँदै हुँदैन त्यो होइन, हो कि नहुनुहोस् न। यदि अब यदि यो संसारमा पाप छ भने यस्ता कुरामा कल्पना गर्दा नि यदि छ भने लागिहाल्यो हामीलाई त्यस्तो त हुँदै हुन्न हामीलाई होइन। तर चाहिँ के छ भने अब भोलिकै दिनमा यही गरिन्छ भने ए यो भोलिकै दिनसम्म गर्ने भनेर हामी यहाँ बस्यो, सायद यही स्कुलकै
यही पेसालाई निरन्तरता दिने चाहिँ लक्ष्यमा हुनुहुन्छ गङ्गाजी।
हजुर सर, अब आउने दिनहरू भनेको त हामी अब यही स्कुललाई नै सम्हाल्ने हो सर। अब बच्चाहरू छोराछोरी कस्तो हुनुहुन्छ, उनीहरू अब उनीहरूले चाहेको उनीहरूलाई पढाउने, राम्रो शिक्षा दीक्षा दिने। मैले आफूले जन्म दिएको त मेरो दुईवटा मात्रै सन्तान हुन्छ, तर मेरो सन्तान मैले भन्नुपर्दाखेरि मेरो 800 छन्, 800 अहिलेको सय गर्दा 900 नै पुगिसके। यी 900 उज्जवल भविष्य, यस्ता 900 अझै थपिँदै जानेछन्, तिनको उज्जवल भविष्य देखाउनको लागि एउटा यही संस्था लिएका छौँ, यही संस्थालाई निरन्तर काम गरिरहनेछौँ। यिनै बच्चाहरूको लागि अब रात दिन नभनिकन खटिएका छौँ, बाँकी जीवन पनि यिनै बच्चाहरूको लागि समर्पित गर्नेछौँ।
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ, यसरी प्रत्यक्ष रेडियो सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई यो कार्यक्रम जीवनसाथी मार्फत केही भन्न चाहनुहुन्छ कि?
अब यो जीवनसाथी त हरेक घरै म्याच्योर मान्छेको आफ्नो जीवनसाथी हुन्छ हो, सबैको आफ्नै रमाइला हुन्छन्। म त भन्छु, म त एकदम एउटा नमुना हाम्रो जोडी हो। हामी चाहिँ कस्तो भने एकदमै विचार हाम्रो सँगै हुन्छ, तर काम एकदम आफ्नै तरिकाका विभाजन गरेका छौँ, आफ्नो काम गर्छौँ। यद्यपि स्कुल आउँदा हामी उनको आफ्नै गाडी छ, आफ्नै गाडीमा आउँछन्, म आफ्नै गाडीमा आउँछु, किनभने मेरो कारणले उनलाई डिस्टर्ब नहोस्, उनको कारणले मलाई डिस्टर्ब नहोस्, हामी काम गर्छौँ। यद्यपि सबैजना साथीहरूलाई मैले के भन्छु भने विश्वास गरौँ, विश्वासभन्दा ठुलो यो संसारमा केही छैन हो। माया एउटा विश्वास गर्ने, एउटा देखावटी माया नगर्ने, यी दुईवटा कुराले यो संसार चल्छ। माया एकदम अन्तर हृदयबाटै निकालेर गर्नुपर्छ, अन्तर हृदयकै माया हुनुपर्छ हो। माया कसैले मान भनेर मान्ने चिज होइन, यो अन्तर हृदयबाट उत्पन्न हुने अनुभूति हो, यो प्रस्फुटन हो, यो छुट्टै चिज हो। यो अन्तर हृदयबाटै गर्नुपर्छ माया। अब साथीहरूलाई पनि अब सबैको राम्रो होस् होइन, स्वार्थी हुनु हुँदैन। श्रीमान श्रीमती बिच स्वार्थी भयो भने हो त्यो प्र्याक्टिस, त्यो लाइफ रङ प्र्याक्टिस हो एउटा ठुलो एउटा सानो हुन्छ, एउटा चल्ने एउटा नचल्ने हुन्छ, दुइटा हात त दाहिने बढी चल्छ, देउरे कम चल्छ, यद्यपि नभई त हुँदैन नि। त्यस कारणले चाहिँ स्वार्थी हुनु हुँदैन, आफ्नो काम मजाले गर्नुपर्छ, माया सभ्य राख्न जान्नपर्छ, देखाउने माया गर्ने होइन, एकदम भावनात्मक माया गर्नुपर्छ। यही तपाईँको चाहिँ यो लोकप्रिय एफएम मार्फत सम्पूर्णहरूमा यो शब्दले चाहिँ प्रेरणा दियो भने साथीहरूलाई यही भन्न चाहन्छु।
गङ्गाजी
हजुर सर, पहिलो कुरा त म के भन्न चाहन्छु भने श्रीमान श्रीमती बिच विश्वास चाहिँ हुनुपर्छ, विश्वास भएन भने चल्न सकिँदैन। जसरी तपाईँले एउटा ढुङ्गालाई देउता हो भनेर मान्नुहुन्छ भने श्रीमान श्रीमती पनि त्यस्तै हो, यो मेरो श्रीमान हो भनेर मान्नुभयो भने मान्नै पर्छ, विश्वास गर्नै पर्छ। विश्वास हरेक कुरामा, श्रीमान भनेको कहिले कहाँ हिँड्नुपर्छ, कहिले कहाँ हिँड्नुपर्छ, आज कहाँ गइस् भोलि कहाँ गइस् भनेर दिनदिनै त्यो झगडा गर्ने हेन तेन त्यस्तो भयो भने विश्वास हुँदैन। विश्वास चाहिँ गर्नै पर्छ, तर विश्वास दिलाउन नि सक्नुपर्छ, श्रीमानले विश्वास पनि दिलाउन सक्नुपर्छ। विश्वास दिलाउन सकिएन भने त फेरि एउटाले विश्वास गर्दै जाने, एउटाले विश्वास दिलाउन नसक्यो भने राम्रो हुँदैन। सबैले एकअर्काले आफ्नो श्रीमान श्रीमतीलाई विश्वास गरौँ, र विश्वास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, त्यही भन्न चाहन्छु।
हुन्छ, हामी यति बेला यो कुराकानीको अन्तिमतिर पनि छौँ, कुराकानीमा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो। कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्त हस् धन्यवाद तपाईँलाई, तपाईँको यो लोकप्रिय चाहिँ एफएमबाट हाम्रा चाहिने मनका कुराहरू राख्ने यो पनि एउटा चाहिँ कस्तो एउटा आनन्दको अनुभूति भयो क्या। बुढाबुढी बसेर एउटा कुरा गर्नु पनि फुर्सद नभएको हो कि टाइम नमिलेको नजुरेको हो कि तपाईँले गर्नुभयो, एकदम पुरानो मेमोरीको याद आयो। यो एफएमले जुन एउटा हामीलाई यो अवसर दिलाउनु भयो यसप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ। सधैँ तपाईँहरूको भलो होस्, धन्यवाद।
हस् धन्यवाद सर, आजभन्दा 20 वर्ष 22 वर्ष अगाडिको मेमोरीलाई सम्झाइदिनु भयो। हस् धन्यवाद।
हुन्छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। आजको कार्यक्रम जीवनसाथीमा हामीले गैँडाकोट नगरपालिका वडा नम्बर 5 पञ्चकोशी मार्ग गैँडाकोट नवलपुरमा बस्नुहुने राजेन्द्र पौडेल र गङ्गादेवी पौडेलको दम्पतिसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।